शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल असोज 13 गते मंगलबार, नेपाल सम्मत 1140, सेप्टेम्बर 29 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
अभय सिट छापे 10-10 वर्ष कैद, बलात्कारीलाई पनि मृत्युदण्ड दिनुपर्ने माग बढ्दो।
उपत्यकामा कोरोना संक्रमण तीव्र, नियन्त्रणका लागि कुनै योजना छैन।
कांग्रेसमा संस्थापन इतर नेताहरू विरोधमा सभापति देउवालाई सच्चिन साथ दिने अल्टिमेटम।
विश्वभर 2,26,000 कोरोना संक्रमित थप, 3,700 बढीको मृत्यु।
र आइपीएल क्रिकेटमा मुम्बई विरुद्ध बेङ्गलोर सुपर ओभरमा विजयी।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बीमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमण विरूद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गर्नुभएको छ। भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ। संविधानको धारा 144 एक बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश प्रमाणीकरण गर्नुभएको हो। अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई एसिड प्रहार गरी 20 वर्षसम्म जेल सजाय हुनेछ। एसिड छ्याप्ने व्यक्ति कानून बमोजिम सजाय कटौती नहुने गरी 20 वर्षसम्म जेल बस्नुपर्नेछ। अध्यादेशमा एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा 10 वर्षसम्म कैद र 5,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। एसिड आक्रमण गरेको प्रमाणित भएमा भने 20 वर्षसम्मको कैद सजाय हुन सक्नेछ। एसिड आक्रमणबाट पीड़ितको तत्काल मृत्यु नभई सोही कामको परिणामस्वरूप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ भने शरीरका कुनै अङ्गमा असर भए त्यस अनुसार कसुर भएको मानेर मुद्दा चलाइने समेत उल्लेख छ। आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीड़ितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ। तेजाब छ्यापेर पीड़ितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्याइएमा 20 वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ। शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे 10 वर्ष सजाय भुक्तान गर्नुपर्नेछ। तेजाब बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनुपर्नेछ। वर्षै पछि लाइसेन्स, बिक्री, इजाजत अध्यावधिक र नवीकरण गर्नुपर्ने पनि कानूनी व्यवस्था गरिएको छ। अध्यादेश जारी भएसँगै तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न अब अनुमति लिनुपर्नेछ। अनुमति लिन चाहने व्यक्तिले नाम, ठेगाना र फोन नम्बर उपलब्ध गराउनुपर्नेछ। उद्योग, व्यवसाय वा कम्पनी दर्ताको प्रमाण र पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण भएकालाई अनुमति दिने व्यवस्था गरिएको छ। अब एसिड हान्दा नलागे पनि 10 वर्ष कैद, एसिड प्रहार गरे शरीरमा क्षति पुगे 20 वर्षसम्म जेल सजाय। राजधानी दैनिकमा समाचार छ।
कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यता विपरीतका घटनालाई विद्यमान कानूनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन्। यस्ता कुकार्यमा संलग्नलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ। त्यसका लागि संविधान, कानून र अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा परिवर्तन वा परिमार्जन गर्न पछि पर्न नहुनेमा सबै दलका महिला सांसदको एकमत छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका 32 सांसदको हिजोको भेलाले 16 वर्ष मुनिका बालिकाको बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठाएको हो। भेलाले मृत्युदण्ड सजायको व्यवस्थाका लागि अध्ययन गर्न 9 सदस्यीय समिति नै गठन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक पुष्पा भूषालले 16 वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्थाका लागि सामाजिक रूपमै दबाव सिर्जना गर्नुपर्ने बताउनुभयो। मृत्युदण्डको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई सिफारिस गर्नुपर्ने उहाँको भनाइ थियो। नेकपाकी सचेतक शान्ता चौधरीले बलात्कारीलाई कि मृत्युदण्डको व्यवस्था गर्ने कि नपुंसक बनाउने भन्नेमा बहस हुनुपर्ने धारणा राख्नुभयो। चौधरीले दिनमा 7 वटासम्म बलात्कारका घटना दर्ता भएको सरकारी आंकडा नै प्रस्तुत गर्नुभयो। बलात्कार गरेर मान्छे मार्नेका लागि राम्रो कानून बनाइराख्नु आवश्यक छैन, चौधरीले भन्नुभयो। आपराधिक मानसिकता बोकेकाहरूलाई तह लगाउने गरी कानूनको व्यवस्था गरौं, उहाँले भन्नुभयो। बलात्कारीलाई मृत्युदण्डको पैरवी शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको सब परिवारले बुझ्न मानेको छैन। घटना भएको 6 दिन भइसक्दा पनि अपराधीलाई कानूनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै सब उठाउन नमानेको हो। बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको भने पनि अभियुक्तले अपराध स्वीकार नगरेको प्रहरीको भनाइ छ। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने खालको आशय नआएको पीड़ित परिवारको भनाइ छ। प्रहरीले प्रेस विज्ञप्ति भनेर एउटा पर्चा हामीलाई थमाएको छ, त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको भन्ने लेखेको छ। सम्झनाका काका ईश्वर विकले भन्नुभयो, प्रहरीले पनि अनुसन्धानकै क्रममा छौं, उसले अपराध स्वीकारेको छैन, केस जता पनि मोडिन सक्छ भनेर दुई धारे कुरा गरिरहेको छ। कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका छ, यही नै अपराधी हो भन्ने विश्वासिलो कुरा नआउन्जेल हामी लास उठाउँदैनौं। गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा बजाङको मस्टा गाउँपालिका दुईकी 12 वर्षीय सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो। सोही दिन प्रहरीले मस्टा दुई खिकालाका 20 वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा बोहरा श्रृङ्खलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको छ। घटनाको भोलिपल्ट असोज 8 गते पोस्टमार्टम गरेर सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ। फ्रिज नभएका कारण सब कुहिएर गनाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले अभियुक्तले अपराध स्वीकार नगरेको भए पनि बोहरा नै घटनामा संलग्न रहेको भन्ने यथेष्ट प्रमाण जुटाइसकेको बताउनुभयो। बोहराको अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अध्ययन भइरहेको उहाँको भनाइ छ। 6 दिनसम्म उठेन सम्झनाको शव। कान्तिपुरमा समाचार छ।
बर्दिया राजापुर नगरपालिकाकी 19 वर्षीय विवाहित युवतीले सशस्त्र प्रहरीका दुई जवानले बलात्कार गरेको आरोप लगाएकी छन्। कैलालीमा कार्यरत ती जवानले 14 वर्षीय बहिनीमाथि पनि यौन दुर्व्यवहार गरेको उनको भनाइ छ। कैलाली स्थित नेपाल भारत सीमाको श्रीलंका गाउँमा तैनाथ जवानले यस्तो कार्य गरेको पीड़ितले बताए। 28 दिन अघि भएको उक्त घटना आइतबार सार्वजनिक भएको हो। सुर्की बाबियो काटेर र माछा मारेर फर्किने क्रममा साँझ परेपछि जंगल पार गराउन सहयोग माग्दा जवानहरूले नर्सरीमा जबरजस्ती गरेको युवतीको भनाइ छ। अज्ञात व्यक्तिले फोन गरेर गलत कुरा कसैलाई बताए, झुटो मुद्दामा जेल पठाउने धम्की दिएपछि यतिन्जेल त्रासमै बस्यौं, उनले भनिन्। एक साता अघि जंगल जाँदा ती व्यक्तिले पुनः पिछा गरेपछि घरमा आएर श्रीमानलाई जानकारी गराएको हुँ। पीड़ितहरू मुक्त कमैया परिवारका हुँ। सशस्त्र प्रहरीमाथि बलात्कारको आरोप शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
केही साता यता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ। मुलुकका कुल सक्रिय संक्रमित मध्ये 50% भन्दा बढी उपत्यकामा छन्। उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन। नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयास बिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ। मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्ने, उनीहरूको निगरानी गर्ने लगायतका काम गरिरहेको छ। यसमा सरकारवाला सबै पक्षको सहयोग भए मात्रै संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ। सरकारवाला निकाय र नागरिकको सहभागिता बिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौँमा कोरोना नियन्त्रण सम्भव हुँदैन, मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले भन्नुभयो। डाक्टर अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुपर्ने बताउनुहुन्छ। उहाँ 25,000 भन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ। नेपालको स्वास्थ्य प्रणाली कमजोर र शुरूवाती चरणको रहेकाले नागरिक स्वयंले पूर्व सावधानी अपनाए मात्रै कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन्। उपत्यकामा संक्रमण तीव्र, सरकारसँग छैन नियन्त्रण योजना। नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
सजग बनौ सचेत बनौ विपत्तिको बेलामा, कोरोनाबाट बचेन गरौ नियम पालना, हात धुँदा मिची मिची साबुन पानीले पखालिन्छ कोरोना त्यही राम्रो बानीले, भिड भाडमा नजाऊ मुखमा मास्क लगाऊ, सकारात्मक सोच राखी आत्मबल बढाऊ, सकारात्मक सोच राखी आत्मबल बढाऊ।
कोभिड 19 विरुद्ध ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिबाट सार्वजनिक हितमा जारी, सजग रहू सचेत बनौ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवा विरूद्ध विरोध पत्र बुझाएका छन्। देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन माग गर्दै पौडेल समूहले विरोध पत्र बुझाएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव सहित 27 जनाले हस्ताक्षर गरेको विरोध पत्र हिजो बुझाइएको हो। सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता र केही पदाधिकारी सहित केन्द्रीय सदस्यले हस्ताक्षर सहित विरोध पत्र केन्द्रीय सदस्यहरू नवीन्द्र राज जोशी र दीपक गिरीले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर मुख्य सचिव कृष्ण प्रसाद पौडेल मार्फत सभापति देउवालाई बुझाउनु भएको हो। पौडेल समूहले सभापति देउवासँग पार्टीको 14 महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन पनि माग गरेको छ। सभापति देउवासँग विधान सम्मत ढंगले पार्टी सञ्चालन गरेर 14 महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण सिर्जना गर्न माग गरिएको हो। महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरीत भएका कामहरू तत्काल खारेज गरी 14 महाधिवेशन समय सीमाभित्र स्वच्छ स्वतन्त्र निष्पक्ष ढंगबाट सम्पन्न हुने वातावरण सिर्जना गर्नु आवश्यक छ पत्रमा भनिएको छ। पौडेल समूहले समयमै अधिवेशन सम्पन्न गरी आगामी संघीय प्रादेशिक र स्थानीय निर्वाचनको तयारीमा जुट्न नसक्दा पार्टीले बेहोर्नु पर्ने अकल्पनीय क्षतितर्फ पनि सभापति देउवाको ध्यान आकर्षण गराएको छ। सभापति देउवालाई 7 दिने अल्टिमेटम पनि दिइएको छ। सचिनका लागि आजको हिमालय टाइम्समा समाचार छ।
दशैं तिहार नजिकिँदैछन् तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन बढ्दैछ। भारतमा कोरोना संक्रमितको संख्या 60 लाख नागेको छ, तर रोगको डरले यता आउने भन्दा भोकको डरले उता जानेको हुल 5 गुणा ठूलो छ। महिनौ बेरोजगार बस्दा छाकटार्न समेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लरको झन बढेको छ। धनगढ़ीको त्रिनगर नाकाबाट मात्रै पछिल्ला 2 दिनमा 3,000 नेपाली भारत गएका छन्। पहिले 2-400 हुन्थे, बीचमा 1,000 संख्या थियो। हिजो आज दैनिक 1,500 भारत जाने गरेका छन्। सीमामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू भन्छन् उताबाट भने दिनमा करिब 300 जनासम्म आइरहेका छन्। धनगढ़ी उपमहानगरपालिका एकका रमेश विकले धनगढ़ीमै अटो रिक्सा चलाउन थालेको 5 वर्ष भएको थियो, सबै ठिकै थियो, तर चैतबाट लकडाउन शुरू भएपछि उनी झण्डै 7 महिना कामविहीन भए। लकडाउन खोले पनि यात्रु छैनन्, आमदानी नभएपछि उनी अटो साहुललाई बुझाएर आइतबार भारततर्फ लागेका छन्। दशैं होइन दशा टार्न मुगलान जानेको ताती नयाँ पत्रिकामा समाचार छ।
नेपाली सेनाले ब्यास जोड्ने घाटी बगर छाङ्गरु घोडेटो बाटोको ट्र्याक खोलेको छ। दार्चुलाको ब्यास गाउँपालिका 1 घाटी बगर स्थित मौर्या भीरमा खसेको पहिरोले 1 वर्षदेखि उक्त बाटो बन्द थियो। बाटो खोलेपछि ब्यास 1 स्थित छाङ्गरु र टेङ्करका बासिन्दालाई सदरमुकाम खलङ्गा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले गत जेठ 9 गते ट्र्याक खोल्न सुरु गरेको थियो। असारमै ट्र्याक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ। घाटी बगरको कडा चट्टानी भूभाग फोडेर 550 मिटर लम्बाईको ट्र्याक खोलिएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो। 2 मिटर चौडा बाटोको ट्र्याक खोलिसकिएको छ। उक्त क्षेत्रमा बाटो सफाई गर्ने कार्य चालू छ। उहाँले भन्नुभयो, बाटो सम्याउन 3-4 दिन लाग्न सक्छ। केही दिनमा स्थानीय स्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उहाँको भनाइ छ। ब्यास जान सबैभन्दा अप्ठ्यारो मानिएको उक्त ठाउँमा ट्र्याक खोलेपछि स्थानीयलाई आवत जावत सहज हुने भएको छ। नेपालको बाटो बन्द हुँदा उनीहरूले भारतीय बाटो प्रयोग गर्दै आएका थिए, तर यस वर्ष कोरोनाले सीमानाकाहरू बन्द भएपछि सकसपूर्ण रूपमा बेसी बाटो गाउँ उक्लेका थिए। सुरक्षाकर्मीहरू पनि हेलिकप्टर प्रयोग गरेर छाङरू र टिङ्कर पुगेका थिए। घाटी बगर छाङरू बाटो खुल्यो। शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
धान रोप्ने र गोड्ने बेलामा ल्याउनु पर्ने रासायनिक मल सरकारको कमजोरीका कारण धान पाकेपछि मात्रै आइपुग्ने भएको छ। धानका लागि 50,000 मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएका 2 कम्पनीले काम नगरेपछि सरकारले तिनीहरूसँगको सम्झौता तोडेर बंगलादेशबाट सापटी ल्याउने निर्णय गरेको थियो। बंगलादेशसँग सापटी मागिएको 50,000 मेट्रिक टन युरिया मल पनि प्रक्रियागत झन्झट र ढिलासुस्तीले कार्तिक मंगिरमा मात्रै आइपुग्ने भएको छ। त्यो मल गहुँ लगायत हिउँदे तरकारी बालीमा मात्रै प्रयोग गर्न सकिने कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले बताउनुभयो। ठेकेदारले सम्झौता अनुसार मल नल्याएपछि धान गोड्ने बेला उपलब्ध गराउन सकेनौ। भण्डारीले भन्नुभयो, बंगलादेशबाट ल्याइने पैँचो मल अब गहुँका लागि प्रयोग हुन्छ। धान रोप्ने बेला पनि उपलब्ध गराउन नसकेको रासायनिक मल गोड्ने बेला पनि उपलब्ध गराउन नसक्दा सरकारको चौतर्फी आलोचना भएको थियो। त्यसपछि कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालको आग्रहमा गत भदौको दोस्रो साता प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग मल पैँचो दिन आग्रह गर्नुभएको थियो। आग्रह स्वीकार्दै बंगलादेशकी प्रधानमन्त्रीले उपलब्ध गराउने बताए पनि त्यो मल कार्तिक मंगिरमा मात्रै आइपुग्ने जनाइएको छ। पैँचो मल भित्र्याउन पनि ढिलासुस्ती, नागरिक दैनिकमा समाचार छ।
सरकारले बिहिबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ। दशैं तिहार तथा छठ जस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो। सरकारले वर्षेनी यस्ता पसल सञ्चालन गर्दै आएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन लागेका हुन्। चाडपर्वमा बजारमा खाद्यान्नको खपत धेरै हुँदा व्यवसायीले मनपरे मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार मूल्य हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले आगामी 15 गतेदेखि मंगिर 6 गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै उपत्यका बाहिर सुपथ पसल सञ्चालन गरिनेछ। चाडपर्व लक्षित सुपथ पसल बिहिबारदेखि आजको कारोबारमा समाचार छ।
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएईमा रहेका सुनसरी इनरुवाका हरि उप्रेती कुन बेला जेल परिन्छ भन्ने चिन्तामा हुनुहुन्छ। अल रिहान नामको कम्पनीमा काम गर्दै आइरहेका उहाँको 3 साता अघि श्रम स्वीकृतिको म्याद सकिएको हो। त्यहाँको कानून अनुसार श्रम स्वीकृति सकिएका श्रमिक अनिवार्य रूपमा आफ्नो देश फर्कनुपर्छ। श्रम स्वीकृतिको अवधि सकिनुभन्दा अघिदेखि नै घर फर्कन पहल गरिरहेको छु, उहाँले भन्नुभयो। तर यसबीचमा घर फर्कन एकातिर हवाई टिकट उपलब्ध नहुँदा र अर्कातिर कम्पनीले पारिश्रमिक नदिँदा अलेखबद्ध हुन पुगे। अलेखबद्ध भएपछि जुनसुकै बेला पक्राउ पर्ने त्रास रहेको उहाँको भनाइ छ। रोजगारीका लागि युएईकै दुबई पुगेका सिमराका ज्ञानराज वाग्लेको पनि श्रम स्वीकृति सकिएको 1 महिनाभन्दा बढी भइसक्यो। श्रम स्वीकृतिको अवधि सकिएपछि छिटो घर फर्काउने पहल गरिदिन उहाँले राजदूतावास लगायत निकायमा आग्रह गरे पनि समस्या उस्तै छ। उहाँका अनुसार रोजगारदाताले 4 महिनादेखिको पारिश्रमिक नदिँदा घर फर्कन समस्या परेको हो। प्रति महिना 10,000 अलेखबद्ध, आजको नागरिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 4780 7024 वा himalayswater.com.np लगइन गर्नुहोस्।
आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुसियाली। आइचरका बस ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर सट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट। साथै मोटरसाइकल स्कुटर मोबाइल ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस ट्रक र टिप्परमाथि ढुक्कको लगानी त्यसमाथि उपहारै उपहार छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। काठमाडौँ उपत्यकाका 3 जिल्लाको सुरक्षा व्यवस्था हेर्न महानगरीय प्रहरी कार्यालयको सट्टा अब संघीय राजधानी प्रहरी कार्यालय भएको छ र संघीय राजधानी प्रहरीको परिचालन नेपाल प्रहरी केन्द्रमा तहत नै हुनेछ। सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपर्यवेक्षण र समन्वय ऐनलाई संशोधन गरेर उपत्यकाको सुरक्षा व्यवस्था सम्बन्धी अन्यल हटाएको छ। ऐनलाई अध्यादेश मार्फत संशोधन गर्दै संघीय राजधानीको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाल प्रहरीलाई दिने तय गरेको छ। ऐन संशोधन सम्बन्धी अध्यादेश हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको छ। महानगरीय प्रहरी अब संघीय राजधानी प्रहरी। बागमती प्रदेश सरकारको असन्तुष्टि आजको नयाँ पत्रिकामा समाचार छ।
कोविड 19 को संक्रमण नियन्त्रणका लागि औषधि खरिद गर्न ठेक्का पाएर पनि समयमा कार्य नगरेको आरोप लागेको ओबीसीआई प्राइभेट लिमिटेडलाई हाल कालो सूचीमा नराख्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले ओबीसीआई प्राइभेट लिमिटेडलाई कालो सूचीमा नराख्न सर्वोच्चले अन्तरिम आदेश दिएको सर्वोच्चबाट थाहा भएको छ। आफ्नो गल्ती नभए पनि सरकारले आफूलाई कालो सूचीमा राख्ने कार्य गरेको उल्लेख गर्दै ओबीसीआई प्रालीका सञ्चालक पारस केसीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो। ओबीसीआई ग्रुपलाई जिम्मेवारी दिएको थियो सो सरकारले कोविड 19 को संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न औषधिजन्य सामग्री खरिद गर्न उक्त ग्रुपलाई जिम्मेवारी दिएको हो। सो कार्य 3 चरणमा गर्ने गरी सम्झौता भएको थियो। आजको नेपाल समाचार पत्रमा समाचार छ।
विशेष अदालतले पोलिमर नोट प्रकरणमा पारस्परिक कानूनी सहायताको सम्झौता भए पनि त्यसअनुसार सूचना र प्रमाण संकलन नगरिएको भन्ने आधार देखाएर आरोपितलाई सफाई दिएको पाइएको छ। आरोप पुष्टि हुने गरी प्रमाण संकलन हुन नसकेको भनी फैसलाको पूर्ण पाठमा व्याख्या गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 10 रुपियाँको पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर तिलक रावलसहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सबै आरोपितले सफाई पाउने भनी विशेष अदालतले गत असार 30 गते गरेको फैसलाको पूर्ण पाठ केही दिन अघि तयार भएको हो। 2075 पुस 5 दायर मुद्दामा राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मेफ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालय बहादुर पाण्डे विरूद्ध समेत 91,09,889 रुपियाँ बिगो मागदाबी गरिएको थियो। पोलिमर नोटमा यसरी चोखिए आरोपित। कान्तिपुरमा समाचार छ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै 15 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। डाक्टर केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्राध्यापक डाक्टर सुभाष प्रसाद आचार्यले उहाँको स्वास्थ्य अवस्था जटिल भएकाले तत्काल आईसीयूमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार डाक्टर केसीलाई बारम्बार छाती दुख्ने, धड्कनको गति एकनास नहुने, मांसपेशी बाउडिने, थकाई र पटक पटक चक्कर लाग्ने समस्या देखिएको छ। रगतमा सेतो रक्त कणिकाको पनि कमी भएको देखिएको छ। डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै आजको कान्तिपुरमा समाचार छ।
विद्यार्थी न शिक्षक कसैको मुखमा मास्क छैन। विद्यालयमा न हात धुने व्यवस्था छ न सेनिटाइजर नै। कोरोना महामारीकै बीच बाजुराको बुढीगंगा नगरपालिका स्थित दुरालसैन माध्यमिक विद्यालय सञ्चालन भएको 1 साता भयो। 6 महिनापछि विद्यालय खुलेकाले विद्यार्थीहरू उत्साहित त छन् तर आधारभूत स्वास्थ्य सुरक्षा सतर्कता अप्नाएको देखिँदैन। मास्क किनेर लगाऊ भने किन्ने पैसा छैन। कक्षा 10 पढ्ने पुष्पा तिमल सिन्हाले भनिन् मास्क लगाउनुपर्छ, हात धुनुपर्छ, नभए सेनिटाइजर प्रयोग गर्नुपर्छ भन्ने थाहा भएर मात्रै के गर्नु। धुरालसैनमा अध्ययनरत पुष्पा मात्रै होइन आर्थिक अवस्था कमजोर अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदा मास्क किनेर लगाइदिने सामर्थ्य नराख्ने प्रधान अध्यापक महासिंह थापाले बताउनुभयो। विद्यालय खुले मास्क छैन। कान्तिपुरमा समाचार छ।
प्रदेश दुईको सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिएको छ। प्रदेश निजामती सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको छ। त्यसै गरी बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नका साथै लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ। आजको राजधानीमा समाचार छ।
नेपाल राष्ट्र बैंकले पहिलो पटक बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुनवाई गर्न कार्यविधि ल्याएको छ। वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि 2077 हिजोदेखि लागू भएको हो। यसअघि ग्राहकको उजुरी हेर्ने वैधानिक मञ्चको अभावमा ब्याङ्कहरूले एकै किसिमका ग्राहकलाई विभेद गर्ने गरेको र कतिपय ग्राहकको सम्पत्ति हात पार्न प्रयास गरेका अनौपचारिक गुनासा बढ्दै गएको थियो। उक्त कार्यविधिले ग्राहकलाई हुने असहयोग, ढिलासुस्ती, व्यवस्था, पक्षपात, गैरजिम्मेवारी, लापरवाही र झुटो एवं गलत सूचना सम्प्रेषणका साथै अपारदर्शी कारोबार लगायत विकृति घटाउन सहयोग गर्ने राष्ट्र ब्याङ्कले बताएको छ। गुनासो सुन्न कार्यविधि अन्नपूर्ण पोस्टमा समाचार छ।
रोजगार अनुमति प्रणाली एपीएस अन्तर्गत वर्षेनी हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष नहुने भएको छ। कोरोना भाइरस कोविड-19 को संक्रमण बढ्दै गएका कारण यो वर्षको भाषा परीक्षा नहुने भएको हो। रोजगार गन्तव्य कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहे पनि स्रोत मुलुक नेपालमा भने संक्रमण बढ्दै गएको कारण देखाउँदै भाषा परीक्षा नहुने निर्णय भएको हो। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार सन् 2020 लागि लिइने भाषा परीक्षा नहुने कोरियाली पक्षले अनौपचारिक जानकारी दिएको छ। ईपीएस भाषा परीक्षा यस वर्ष नहुने आजको कारोबारमा समाचार छ।
र विदेशी लगानीको हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिने निर्णय फिर्ता लिन पर्यटन मन्त्रीले निर्देशन दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले नटेरेको नेपाल वायुसेवा निगम कर्मचारी संघले दावी गरेको छ। प्राधिकरणले उल्टै भित्रभित्रै हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ दिने प्रक्रिया अघि बढाइरहेको दावी गरेको छ। हालसम्म थाई एयरवेज र एयर इण्डिया बाहेक सबै स्वदेशी र विदेशी वायुसेवाको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त निर्णय रोक्न ठाडो निर्देशन दिए पनि प्राधिकरणबाट हिमालयलाई आधिकारिक पत्र नगएको संघको भनाइ छ। संघका महासचिव नेत्रराज रावतले निगमले ग्राउन्ड ह्यान्डलिङबाट आर्जन गर्ने वार्षिक 4 अर्ब रुपियाँ कमाउने मौका हिमालयलाई दिने गरी हवाई माफियाहरू लागेको बताएका छन्। उड्डयन प्राधिकरणले मन्त्रीको निर्देशन टेरेन। नागरिक दैनिकमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर 2,26,000 भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै भारतमा 69,600, अमेरिकामा 35,300 तथा ब्राजिलमा 16,000 संक्रमित थपिएका छन्। त्यस्तै अर्जेन्टिनामा 11,800, रसियामा 8,000, कोलम्बियामा 5,000, इराकमा 4,100 तथा फ्रान्समा 4,000 नयाँ संक्रमित थप भएका छन्। पछिल्लो 24 घण्टामा विश्वभर 3,765 जनाको मृत्यु भएको छ। भारतमा 777, अमेरिकामा 306, ब्राजिलमा 385, अर्जेन्टिनामा 364, रसियामा 153 तथा इरानमा 190 जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या 10,06,000 पुगेको छ। 3,35,00,000 कुल संक्रमित मध्ये 2,48,00,000 मानिस उपचारपछि निको भएका छन्।
अब खेल समाचार। रोयल च्यालेन्जर्स बेङ्गलोरले इण्डियन प्रिमियर लिग आइपिएलमा हिजो आफ्नो प्रमुख प्रतिद्वन्दी मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ। किङ्स इलेभेन पञ्जाबसँग अघिल्लो खेलमा भोगेको 97 रनको लज्जास्पद हार बिर्सने क्रममा गैराती बेङ्गलोरले मुम्बईलाई पन्छाउन पनि ठूलै कसरत गर्नु पर्यो। जारी आइपिएलमा यसअघिका खेल जस्तै टस जितेर फिल्डिङ गर्ने मुम्बईको निर्णयमा बेङ्गलोरले 3 विकेट गुमाई 201 रनको विशाल स्कोर बनाएको थियो। इशान किसानले 99 रन बनाएपछि मुम्बईले 5 विकेट गुमाई 201 रन नै बनाएपछि सुपर ओभरमा निर्णय भएको थियो। किरण पोलार्डलाई गुमाएको मुम्बईले सुपर ओभरमा 7 रन मात्रै बनाउन सक्यो। बेङ्गलोरले अन्तिम बलमा चौका प्रहार गर्दै 11 रन जोडेको थियो। 3 खेलमा दोस्रो जित हात पारेपछि बेङ्गलोर पुछारको दोस्रो स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ। 3 खेलमा मुम्बईको यो दोस्रो हार हो। अङ्क तालिकामा टोली 5 स्थानमा छ। 2 खेल खेलेको सनराइजर्स हैदराबादले मात्रै कुनै खेल जितेको छैन। आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बीच खेल हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
अब सिट छापिए 10-20 वर्ष कैद बलात्कारीलाई पनि मृत्युदण्ड दिनुपर्ने माग बढ्दो।
उपत्यकामा कोरोना संक्रमण तीव्र, नियन्त्रणका लागि कुनै योजना छैन।
कांग्रेसमा संस्थापन इतर नेताहरू विरोधमा सभापति देउवालाई सचिन 7 दिने अल्टिमेटम।
विश्वभर 2,26,000 कोरोना संक्रमित थप, 3700 बढीको मृत्यु।
र आइपीएल क्रिकेटमा मुम्बई विरूद्ध बेङ्गलोर सुपर ओभरमा विजयी।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।